नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि मैले युएईले बाँडेका मुस्कानभित्रका दुईवटा कथाहरू लिएर आइपुगेको छु। हामीले दुईवटा श्रृङ्खला यसको सुनिसकेका छौँ। आज तेस्रो श्रृङ्खलामा दुईवटा कथाहरू सुन्छौँ र मैले पहिलो कथा नरेश सेनको लिएर आएको छु। नरेश बन्ने होडमा म नरबहादुर शीर्षकको दाङका नरेश सेनको कथा अब सुनाउँछु। परिभाषामा नअट्ने, सोचाइ र योजनामा बाँध्न नसकिने अनि संकल्प गरिएको भोलि कहिल्यै नआउने भएर होला सायद जीवन यति सुन्दर भएको। यदि जिन्दगीको भोलि कस्तो हुन्छ भन्ने थाहा आज नै हुन्थ्यो भने सायद जिउनु यति आनन्दमय हुँदैनथ्यो कि। यही भोलि खोज्ने क्रम भन्छु म, त्यो भोलि चाहर्दै आज खाडीमा छु हजुर। उत्ताउलो हुँदै, माया गर्दै, होच्याउँदै अनि कहिलेकाहीँ आदरणीय हुँदै आफन्तले देखाउने मेरो देश भएको छ अचेल यो खाडी। गुरूहरूले कहिल्यै नचिनेको म नरबहादुर सहित 60 जनाले दिएको 2052 सालको 10 कक्षाको टेस्ट परीक्षामा जम्मा 15 जना पास भएका थियौं र एसएलसी 5 जनाले मात्रै पास गरेका थियौं। गाउँलेहरू भन्थे यदि त्यो साल पनि हाम्रो स्कूल श्री गुरु जजुर माध्यमिक विद्यालय रक्षा चौर दाङ नील भएको भए हाई स्कूल नै खारेज हुने थियो। तर त्योभन्दा पनि अचम्मको कुरो म पास भएको थिएँ। रिजल्ट आएछ त्यो दिन, म बार बार्दै थिएँ। बुबा आएर 5 रुपियाँ दिनुभयो र रिजल्ट हेर्न पठाउनु भयो। उति बेला गोर्खापत्रमा मात्र रिजल्ट हेर्न पाइन्थ्यो र रिजल्ट हेरेको 5 रुपियाँ तिर्नु पर्दथ्यो तर फेल भएको खण्डमा पैसा दिनु पर्दैनथ्यो। त्यसैले रिजल्ट हेर्न नजाने र बुबाको रोलकल सकिएपछि मात्र घर जाने निदो गरी रिजल्ट हेर्न दिएको पैसाले एक प्लेट छोला समोसा, उति बेला चिज हुन्थ्यो त्यो, त्यही खाएँ। पसलबाट भर्खर के निस्केको थिए, क्लासका साथीहरू रिजल्ट हेर्न जाँदै रहेछन्। मलाई पनि समाएर लगिहाले। पहिले उनीहरूको रिजल्ट हेरियो, कतै भेटिएन। त्यसपछि पुस्तक पसल दाईले मेरो नम्बर तेस्रो श्रेणीबाट हेर्दै गए, ठ्याक्कै भेटियो। तर खुसी भन्दा पनि दुःख 5 रुपियाँ नहुनुको थियो। पसलले दाईले बधाई दिँदै पैसा लिएनन्। त्यसपछि म कति बेला घर पुगेँ थाहा नै पाइन। साधारणतया रोलकल पछि ब्यारेकभित्र जान दिइँदैनथ्यो तर म त्यो दिन बुबाकोमा गएर निकै बेर बसेपछि आफ्नो ड्युटी साथीलाई दिएर त्यो रात हामी सबै सँगै सुतेका थियौँ। बुबासँग बिरलै सँगै सुत्न पाइने ती दिनहरूमा त्यो मेरो लागि निकै आनन्दमय दिन थियो। पास त भइयो, अब के गर्ने। बुबा आमा म पास भएकोमै मक्क हुनुहुन्थ्यो र म आफू पनि। एसएलसीको रिजल्ट आएपछि 6 महिना जति ग्याप हुन्थ्यो त्यति बेला। सो समयलाई उपभोग गर्न तुलसीपुरमै बिहान तेक्वान्दो, 1 घन्टा टाइपिङ सेन्टरमा टाइप गर्न र दिउँसो फाइन आर्ट्स पेन्टिङ सिक्न जान थालेँ। मलाई टाइपराइटरमा निकै चाख लाग्न थाल्यो र घरमा आएर मैले खाटमा टाइपको जस्तो बटन बनाएर औँला चलाइरहन्थेँ। त्यो अभ्यासले मलाई 2 महिनामै प्रति मिनट 90 भन्दा माथि नेपालीमा र 110 भन्दा माथि अङ्ग्रेजीमा टाइप गर्न सक्ने बनाएको थियो। उता टाइपिङमा अब्बल बन्दै गएपछि गुरुले खाजा नास्ता खाने पैसा दिएर बाहिरको कामहरू दिन थाल्नुभयो र यता पेन्टिङमा गरेको मिहिनेतले होर्डिङ बोर्ड, ब्यानर लगायत अन्य कामहरू सस्तो मूल्यमा बनाउन सक्ने भइसकेको थिए। यी क्रियाकलापले मलाई सानै उमेरदेखि अहिले फोकस गरिने पब्लिक रिलेसन, कस्टमर सर्भिस, स्ट्रेस म्यानेजमेन्ट जस्ता स्किलहरू मैले थाहा नपाइकन नै सिकाइरहेका थिए। सायद त्यही अनुभव होला। म अझै पनि भावी सन्ततिलाई यही सल्लाह दिन्छु, जब समय ग्रोथको हुन्छ सकिएको एक्सपोजर लिनुहोस्। कथा निकै प्रभावशाली र शक्तिशाली हुन्छन्। लालु र कालको कथा तपाईँको स्मरणमा अझै होला तर 10 क्लासमा त्यति बेला कण्ठस्थ गरेको 21 साध्य तपाईँलाई सम्झन नहुन पनि सक्छ। यी मेरा कथा हुन्। धर्म र संस्कृति सबै कथा हुन् जसमा वर्षौंदेखि हामी तपस्या र युद्ध गर्दै आएका छौं। मेरो पनि कथा हो, यहाँलाई मन पर्न सक्छ र नपर्न पनि, तर त्यही कथा मलाई मध्यरातमा उठाउँछ अनि त्यही कथा मलाई हरपल नरेश बन्न उत्प्रेरणा गर्छ। मेरो बुबाको इमान्दारिताको कथा मलाई इमान्दार बन्न उत्प्रेरणा गर्छ। उहाँको इमान्दारिताले जिन्दगीको अन्त्य भागमा कात्रो किन्ने पैसासम्म जम्मा गर्न सकेको थिएन, तर पनि उहाँको कथालाई प्रेरणाको रूपमा लिन्छु। 2056 साल पुसमा बुबाको मृत्यु जुम्लाको रारा लिहीमा तत्कालीन माओवादीको आक्रमणबाट भएको थियो र मृत लास घर आइपुग्दा क्रिया गर्ने पैसा नभएपछि इन्स्पेक्टर गगन खड्काले 25,000 जोहो गरिदिनु भएको थियो। क्रिया गरिसकेपछि म बस भाडा बोकेर बुटवल हानिएको थिएँ र ब्याचलर बुटवलमै बसेर सकेँ। ग्लोबल कम्प्युटरमा ग्राफिक्स डिजाइन पढेँ र पछि बुटवल एक्सप्रेस साप्ताहिकमा काम गरेँ, मेचिकाली दैनिकमा काम गरेँ अनि पछि एनएनआइटी भन्ने कम्प्युटर इन्स्टिच्युट खोलेका थियौँ गुरु र साथीहरू मिलेर। पछि म मास्टर्सको लागि काठमाडौँ आएँ र कोही साथीहरू कोरियातिर लागे अनि कम्प्युटर इन्स्टिच्युट अरूलाई हस्तान्तरण गर्यौं। बिहान 7 बजे उठेर बानेश्वर हाइटको आयसर त्यहाँको अन्तिम क्लास नलिएर मैती देवीको पायोनियर प्रेस त्यहाँबाट कोपण्डलको सेपरेसन हाउसको काम सकेर दिल्ली बजारको पिपल बोटमा 6 डल्ला मोमो र पाटन र भक्तपुरको रातो र हरियो खाएर भोक मेटाउँदै ज्ञानेश्वर ढुङ्गेधारामा बास बस्न आउनु मेरो दिनचर्या बन्यो। खुसी नै थिएँ, सायद खुसीको परिभाषामा अबोध भएर होला, तर जब खुसी बोध हुन थाल्यो म खुसीदेखि टाढिन थालेँ। आफ्नो कलेजको फी, भाइको कलेजको फी, घर भाडा, दैनिक खर्च अनि त्यही बेला आमाको 5 किलोको पाठेघरको ट्युमरको अपरेसनले मलाई चिल्न थाल्यो। अब खुसी छोडेर खुसी खोज्न थाल्नु बाहेक मसँग अरू केही उपाय रहेन। थेसिसको पहिलो ड्राफ्टलाई बाकसमा थन्क्याउँदै 60,000 तिरेर म कतार हिँडेको थिएँ सन् 2007। $500 दिन्छु भनेका थिए इन्टरभ्यू लिँदा, तर कतार पुगेपछि $400 मात्रै दिए। तैपनि भाग्यले दिएको भन्दै स्वीकारे। व्यवस्था थियो मेरो, प्री प्रेस, प्रेस र पोस्ट प्रेसको राम्रो दखल अनि कम्प्युटर स्किल राम्रो भएकोले म्यानेजरले मलाई निकै विश्वासिलो र मिहिनेती पात्रको नाममा चिन्दथ्यो। भाग्य बाजा बजाएर आउँदैन भन्थे बुढापाकाले, तर कतारमा एक दिन मेरो भाग्य बाजा बजाएरै आयो जस्तो लाग्यो। कतारको म्युनिसिपालिटीले मैले काम गरेको क्याटरिङमा इन्स्पेक्सन गर्यो र हाइजिन स्ट्यान्डर्ड निकै कमजोर भएपछि अन्तिम चेतावनी दिएर गयो। मैले त्यसलाई अवसर मानेर स्वअध्ययन गरेँ, डकुमेन्टेसन र अपरेसन अपडेट गरेर सो कम्पनीलाई जोगाएको थिएँ। तत्पश्चात मैले त्यो विधामा भविष्य भएको देखेपछि थप स्वअध्ययन गरेँ र दुबईमा भविष्य खोज्न थालेँ। लगभग 20-30 इमेल गरेपछि एकजना अब्दुल नाजर खालिद भारतीयले दुबईमा जागिर पनि पाइने र फुड सेफ्टीको ट्रेनिङ पनि पाइने नेसनल क्याटरिङ कम्पनीमा जागिर लगाइदिनु भयो। म 6 महिनापछि दुबई आएँ। दुबई आए, सोचे थिएँ फोटोमा जस्तै यो ठूलो सहरको ठूलो टावरको कुनै ठूलो कुनामा बसेर काम गर्नेछु, तर जब यहाँ आए मेरो पहिलो पोस्टिङ अबुधाबीको रुबेसमा भएको थियो। महिनामा मुस्किलले एकपटक अबुधाबीमा साथीहरू मिलेर घुम्न आउँथ्यौँ। पेप्सी खाएर कर्नेस घुम्नुको मजा नै अर्कै हुन्थ्यो। सौभाग्यशाली ठान्दथ्यौँ हामी आफूले आफूलाई त्यति बेला। रुबेसबाट तबेला मुसाफा हुँदै मेरो पोस्टिङ यस आइल्यान्डमा भयो, जहाँ अहिले फेरारी ओल्ड ठाडो शिर लगाएर उभिएको छ। उति बेला म QHSE ट्रेनर र अफिसर भएको हैसियतले मलाई 3 पाङ्ग्रे साइकल दिइएको थियो कम्पनीले, र बडो गजब लाग्दथ्यो किनकि जम्मा 3-4 जनाले त्यो साइकल पाएका थिए। तर जताततै बालुवा नै बालुवा भएकोले शास्ति पनि निकै खेप्नु परेको सम्झना गर्दा मुहारमा मिठो मुस्कान आउँछ अचेल। बस यही सम्झेर कि परिश्रमको फल साँच्चै नै मिठो हुने रहेछ। QHSE डिपार्टमेन्टमा हामी 4 जना थियौँ र हाम्रो लाइन म्यानेजर सिरियन अरबी थिए। खै किन हो उनले मलाई हेर्न नै चाहँदैनथे, कारण पत्ता लगाउँदै जाँदा उनी पनि ग्राफिक्स डिजाइनर रहेछन् र जनरल म्यानेजरदेखि बिजनेस डेभलपमेन्टले ग्राफिक्सको कामहरू मलाई दिन थालेपछि उनले मलाई कम्पिटिटरको रूपमा लिन थालेछन्। यो कुरा मैले अरू साथीहरूबाट थाहा पाएँ। त्यही बेला त खासै मेसो पाएन, तर अहिले विमर्श गर्दा लाग्छ हरेक स्टाफको प्रगतिमा म्यानेजरको ठूलो हात हुने रहेछ। यदि म्यानेजर सपोर्टिभ र केयरिङ भएन भने जतिसुकै कुशलताले भरिपूर्ण भए पनि त्यो व्यक्तिले प्रगति गर्नै सक्दैन। मेरो स्थिति त्यही भएको थियो। म दोधारमा थिएँ, कहाँ जानु, कसलाई भन्नु र के गर्नु। म अन्धकार मात्रै देख्न थालेको थिएँ। सरसल्लाह लिनको लागि मैले कसैलाई चिनेको पनि थिएन र त्यति बेला अहिलेको जस्तो सोसल नेटवर्किङ साइटहरू पनि थिएनन्। एक दिन मिटिङमा म्यानेजरले फुडको टेम्परेचर लिँदा गल्ती गरेस् भनेर हेलमेटले हिर्काए, तर सौभाग्यवश मलाई लागेन। सबै साथीहरू हाँसे, म भित्रभित्रै रोइरहेको थिएँ। अर्को दिन राजीनामा दिएँ। राजीनामा स्वीकृत नहुँदै म्यानेजरको शैक्षिक योग्यता नपुगेको भन्दै अल्दारले उनको पोजिसन स्वीकारेन र एक हप्तापछि नयाँ ब्रिटिस म्यानेजर यस आइल्यान्डको प्रोजेक्टमा आए भन्ने सुन्नमा आयो। एक हप्तापछि नयाँ म्यानेजर एस आइल्यान्डमा हामीलाई भेट्न आए अनि मिटिङमा पुरानो म्यानेजरले एस आइल्यान्डको कुनै पनि डकुमेन्ट नदिएकाले एक हप्ताभित्र डकुमेन्टेसन कसले गर्न सक्छ भनेर सोधे। सबै साथीहरूले मतर्फ देखाए। एस आइल्यान्डको कन्ट्राक्ट इभ्यालुएसनमा छ र एक हप्ताभित्र क्युएचएससीको डकुमेन्ट अल्दार अर्थात् कन्ट्राक्टरलाई नदिए लो स्कोरको कारणले हामीले त्यो प्रोजेक्ट नपाउने सम्भावना लगभग 99% रहने जानकारी दिँदै के गर्नुपर्ने सबै बुझाउँदै जिम्मेवारी दिएर उनी बिदा मनाउन लेबनानतिर लागे। रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे मोहे मारे नजरिया। पाँच दिन पाँच रात नसुतेर लगातार काम गरे। 1500 पेजको म्यानुअल तयार गरे अनि प्रोजेक्टलाई चाहिने सबै खाले पोस्टर फ्लायर साइनेज तयार गरे। छैठौं दिन नयाँ म्यानेजरलाई इमेलमा ती सबै सामग्री पठाएर दुई दिनसम्म खाना पनि नखाई निद्रा पूरा गरे। आठौं दिन म हस्पिटलको बेडमा हुँदा थाहा पाएँ कि मैले बनाएका सबै डकुमेन्टहरू एप्रुभ भएछन्। निद्रा भगाउन पिएको त्यो चुरोट र अस्वस्थ पाँच दिनको काम गराइले मलाई सौगातको रूपमा हट पेल्पिटेसन दिएर गयो। म्यानेजर खुसी भएर 1300-2500 दिराम तलब बनाइदिए, तर मलाई पैसाभन्दा पनि राम्रो म्यानेजर पाएकोमा खुसी थिएँ। हो, म त्यो दिनदेखि रोगी भएँ र त्यो मेरो जिन्दगीको निकै महत्त्वपूर्ण घटना थियो। यस घटनाले मलाई निकै धेरै सिकाएको छ। एक वाक्यांशमा भन्दा मायाले संसार जित्न सक्छ भन्छु। हिजो आज भनिने इम्प्लोइ इङ्गेजमेन्ट इन्टरनल कस्टमर र टेक केयर अफ यर इम्प्लोइज एन्ड दे विल टेक केयर अफ यर बिजनेसको एउटै सार हो। आफ्ना कर्मचारीलाई उनको परिवारले दिएको माया भन्दा पनि बढी माया देऊ। हामीले प्रोजेक्ट पाएको केही महिनापछि शेख नयन एनबीबी ग्रुप अन्तर्गत नयाँ क्याटरिङ कम्पनी खोले। हाम्रो कम्पनीबाट निकै धेरै मात्रामा म्यानेजरियल पोजिसनमा गएर धेरैले मलाई लानको लागि प्रयत्न गरे। हातमा 10,000 दिरामको बेसिक स्यालेरीको अफर आयो अनि मैले आफूले आफूलाई धेरै पटक ऐनामा हेरेको थिएँ र सोधेको थिएँ, 2500 मासिक तलब खानेले 10,000 अफर कसरी पाउन सक्छ। अनि अर्को मनले सोध्दै गर्थे, सायद बेजोड जानेकै भएर त होला नि। मनमा दोधार त थियो नै, तर उता कम्पनीका साथीहरू सबैले थाहा पाएछन् अनि मलाई एक्लै बोलाउँदै सम्झाउने गर्थे, भन्ने गर्थे, हाम्रो कम्पनीले यो तलब कहिल्यै दिँदैन, राम्रो अपर्च्युनिटी छ, आजै अफर लेटर साइन गरेर पठाइहाल। तर मैले कसैले भनेको मानेन। माने त केवल स्वर्गलोकमा रहेका पिता, जसले सधैँ भन्ने गर्थे, पैसा घोडा हो, गधा पनि हो र गाई पनि हो, आफ्नो अधीनमा राख्न सिकिस् भने मात्र त जिन्दगी जिउन सक्नेछस्। मैले 10 दिनसम्म पनि अफर लेटर पठाएन र अब मसँग 5 दिन मात्र बाँकी थियो। सामान्यतया अफर लेटर 15 दिनभित्र साइन इन गरेर पठाइसक्नुपर्छ। 11 दिनको दिन आइतबार मैले म्यानेजरलाई एक्लै कुरा गर्न चाहेको प्रस्ताव राखेँ। हामी उहाँको गाडीमा गयौँ। मैले सबै वृत्तान्त बताएँ र त्यो समयसम्म त्यही प्रोजेक्टका कारण म रोगी भएको छु र हस्पिटलमा भर्ना भएको थिएँ भन्ने पनि उनलाई थाहा रहेनछ। मैले उनलाई अन्तिम हरफ भने, मैले ब्ल्याकमेल गर्न खोजेको होइन सर, मलाई 5,000 बेसिक दिनुहोस्, म हजुरसँगै काम गर्न चाहन्छु। यति भनिसकेपछि मैले उनका आँखामा हेरेको थिएँ, ती रसाएका थिए। मेरो हातबाट उनले अफर लेटर तानेर भने, त कतै जाँदैनस्, हामीसँगै काम गर्छौँ। मैले उनीहरूको अफर लेटर साइन गरिनँ। सबैले मलाई गाली गरे। शेखको म्यानेजर लगायत मेरा मित्रहरूले पनि म बुद्धिहीन भएको प्रशंसा गरे। यता मेरो प्रमोसन भयो, म डेपुटी क्युएचएससी म्यानेजर बने। मेरो तलब 5,000 दिराम भयो, तर त्यो कम्पनीमा गएका आज कोही छैनन् र त्यो क्याटरिङ कम्पनीले लगानी गरे अनुसार प्रगति र उन्नति पनि गर्न सकेको छैन। अनपढ हुँदाहुँदै पनि प्रहरी नायब निरीक्षक प्रणानी सहीसम्म पुग्नुभएका बुबाको त्यति बेलाको उपदेश दिने शैलीलाई 40 वर्ष पुगेको म पीएचडी गर्दै गरेको विद्यार्थी नतमस्तक भएर उहाँको फोटो अगाडि निहुरिन्छु आज। सही निर्णय, सही समय, सही परिस्थिति औल्याउन सक्नु निकै महत्त्वपूर्ण हुँदो रहेछ जीवनमा। सायद मैले औल्याउन पाएँ, तर म यसलाई 17 वर्षको उमेरदेखि मैले पेन्टिङ सिक्दा बोक्ने गरेको भर्याङ, टाइपिङ सिक्दा खाटमा चलाउने गरेको औँला र प्रेसमा काम गर्दा पत्रिकालाई मानेको सिरक हुनुपर्छ। भन्ने गरिन्छ कोही सानैमा निकै तीक्ष्ण हुन्छन् र कोही ठूलो भएपछि तीक्ष्ण भन्दछन्। बुबाले सोद्धा म पनि डाक्टर बन्छु भनेर नभनेको कहाँ हो र, तर बन्न सकिएन। हरेक मानिसको जीवनमा वातावरणले निकै प्रभाव पार्छ, सामाजिक वातावरण, घरायसी वातावरण र राष्ट्रिय वातावरण, जुन कसैले छिट्टै प्राप्त गर्छन् भने कसैले जीवनकालभरि प्राप्त गर्न सक्दैन। तर कसैसँग आफै मोटिभेट हुने क्षमता हुन्छ, कसैलाई अरूले इन्सपायर गर्नुपर्छ। मैले कुनै त्यस्तो वातावरण पाएन, तर समय बित्दै जाँदा आफूले आफैलाई मोटिभेट गर्ने अवसरहरू पाएँ। युएईमा बसेको 12 वर्ष भयो, आज म यहीँबाट मास्टर्स सकेर पीएचडी गर्दैछु। यो मेरो नितान्त आफ्नो लगाव र मिहिनेत हो। मेरो अनुभव भन्छ, यदि तपाईँले हरेक दिन 10 मिनट मात्रै अध्ययन गर्नुभयो भने 1 वर्षमा 3,650 मिनट अध्ययन गर्नुहुन्छ, यानि कि वर्षमा 121.6 घन्टा। तपाईँसँग कसैले प्रतिस्पर्धा गर्न सक्ने छैन। अध्ययनलाई हामी मार्कसिट र सर्टिफिकेटमा मात्र मापन गर्छौँ, त्यो गलत हो। फुटबल खेल्नुहुन्छ, त्यही विधामा स्व अध्ययन गर्नुहोस्। कुखुरा पाल्नुहुन्छ, सोही विधामा अध्ययन गर्नुहोस्। हरेक सर्वश्रेष्ठ मानिसहरू अध्ययन गरेर ठुला भएका हुन्। स्टिभ जब्सलाई हेर्नुहोस्, बिल गेट्सलाई हेर्नुहोस्, यी सबै आफूले स्व अध्ययन गरेर नै ज्ञान हासिल गरेका व्यक्तिहरू हुन्। प्रयोग नगरिएको ज्ञान ज्ञान होइन, प्रयोग गर्नुहोस् र अरूबाट सिक्नुहोस्, किनकि सबै ज्ञान आफूले मात्र प्रयोग र अनुभव गर्नको लागि हामीसँग रहेको जीवन निकै छोटो छ। अनुभवलाई बीट मार्ने क्रममा म यति नै भन्न चाहन्छु, खाडीमा आउने नेपाली निस्वार्थ नेपाली हो। उसलाई पीआरको स्वार्थ छैन, ऊ रेमिट्यान्सको धनी स्रोत हो, ज्ञानको स्रोत हो अनि सिपको स्रोत हो। हामी यहाँ केही सिक्न र खोज्न आएका हौं र विदेशीनु न त हाम्रो भाग्यमा लेखिएको छ न त कर्ममा, जसरी एउटा अमेरिकनको कर्ममा लेखिएको हुँदैन। भाग्य न त हातको रेखामा कोरिएको हुन्छ न त निधारमा। हात नभएको मान्छेको के भाग्य हुँदैन र? आउनुहोस्, भाग्यलाई नसरापौं, सपारौं। युएई आउँदै हुनुहुन्छ, ढुक्क भएर आउनुहोस्। यो मुलुक अवसरको हो र त्यो अवसर खोज्दै गर्दा भोकै सुत्न नडराउनुहोस्, भुइँमा सुत्दा नआत्तिनुहोस् र भनेको पैसा पाएन भनेर अवसर नछोड्नुहोस्, किनकि कति पढेको छु र कति जानेको छु भन्ने दुई फरक विषय हुन्। तपाईँले कम्प्युटर पढेको हुन सक्नुहुन्छ तर माइक्रोसफ्ट एक्सेलमा डेटा एनालाइसिस गर्न नआउन सक्छ, तसर्थ आफूले चाहेको पेसा वा व्यवसायमा पोख्त हुनुहोस्। काम सानो वा ठूलो हुँदैन, मात्र सोचमा भर पर्छ। समय टेक्नोलोजी र इन्फर्मेसनको, त्यसैले सके दुवै नसके कुनै एकको भरपूर फाइदा उठाउनुहोस्। इन्फर्मेसन पाइने फेसबुक, ट्विटर, गुगल, युट्युब आदिलाई आफ्नो वृत्ति विकासका लागि प्रयोग गर्नुहोस्, सफल अवश्य भइन्छ। र अन्तमा वृद्ध बा आमालाई आफ्नो ज्यानभन्दा बढी माया गर्नुहोस्, दुःख कहिले नदेखाउनुहोस्, आँट र बलका कथा सुनाइदिनुहोस्, जीवनमा अपूर्व सफलता मिल्नेछ। यहाँले मेरो अनुभवलाई समय दिनुभयो, यसको लागि म हार्दिक कृतज्ञता अर्पण गर्दछु। अहिले मैले श्रुति सम्वेकमा वाचन गरेको कथा नरेश बन्ने होडमा म नरबहादुर शीर्षकको कथा हो। तुलसीपुर नगरपालिका साथ दाङ गौरीशंकर टोल घर भई अहिले युएईको अबुधाबी बस्दै आउनुभएका नरेश सेनको यो कथा मैले श्रुति सम्वेकको पहिलो चरणमा सुनाए। यसै पुस्तक युएईले बाँडेको मुस्कान संग्रहभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेकमा हामी आज युएईले बाँडेका मुस्कान कथा संग्रहभित्रका कथाहरू सुनिरहेका छौं। मैले योभन्दा अघि नरेश सेनको कथा वाचन गरेर सुनाए। अब यसै संग्रहभित्रको अर्को कथा युएई मेरो जीविकोपार्जन, पत्रकारिता मेरो जीवन। बहिनी जन्मेपछि लगत्तै बुबा र आमाको आपसी मतभेद भएर अलग भएपछि बालकै उमेरबाट मेरो बाल्यकाल मामा घरमा बित्यो। आमाले बहिनी ललितालाई लिएर धरानमा बसोबास गर्न थालेपछि म मावली घर शिवगञ्ज झापामै लगिएँ। आमाले अन्तै घरजम गरेपछि बुबाले पनि इन्दुरवातिर नयाँ घरजम गर्नुभयो। बुबा आमाले जन्माएको सन्तान, मेरो माया त उहाँहरू दुवैलाई थियो होला, तर मैले केटाकेटी उमेरमा न बुबाको वात्सल्य अनुभव गर्न पाएँ न आमाको न्यानो काख। बाबुआमाको मायाको ग्याफकै कारणले पनि मेरो स्वभावमा केही फरक बना छ कि जस्तो लाग्छ कोही बेला। हुर्केको समय र परिस्थितिले नै व्यक्तिको स्वभाव निर्धारण गर्दो हो। आमाको काखमा सुतेको आनन्द जति कोसिस गर्दा पनि स्मरणको कुनै कोषमा आउँदैन मेरो। बुबाको हात समाएर डुल्दा प्राप्त हुने आनन्द यो जीवनलाई मेरो भाग्यमै लेखिएको थिएन सायद, तर मलाई जन्म दिने ती दुवै बुबाआमाप्रति मलाई गुनासो छैन, चित्त बुझाउने गरेको छु। भन्छन् नि निधारमा लेखिएको मात्रै प्राप्त हुन्छ मानिसलाई। मावली हजुरआमा अभिमाया सुवेदीले मलाई बुबा र आमा दुवैको अभाव पत्तै नहुने गरी हुर्काउनु भयो। नेपाली सभ्यता बडो विचित्रको छ, कतैबाट क्षत भएको प्रेम फेरि अर्को कतैबाट परिपूर्ति गरिदिन्छ। हजुरआमालाई नै आमा भनेर बोलाउँथे। आमाले देवी देवता र पुराणका कथा सुनाउँदै हुर्काउनु भयो। म उहाँको प्यारो नाति थिएँ। झोलीका देवता भन्दै माया गर्ने मामा शिवलाल सुवेदीले सामान्य अक्षर सिकाउनु भयो। देवी भागवत, लालीराका कथा जस्ता नीति र चरित्र चित्रणका पुस्तकहरू सस्वर वाचन गरेर सुनाउँदै मेरो व्यक्तित्व विकासमा टेवा पुर्याउनु भयो। झापाको शिवगञ्जमै रहेको श्री जनआदर्श उच्च माविबाट मैले एसएलसी पास गरेँ। हुन त जति उमेर बढ्यो मानिसले उति आफ्नो ज्ञान भर्दै लैजान्छ। 40 वसन्त पार गरेपछि बल्ल आफूलाई चिन्दैछु कि जस्तो लाग्छ। अबको 5 वर्षमा अहिलेको मेरो सोच पनि कच्चा रहेछ भनिएला, त्यो बेग्लै कुरा हो। 2055 सालतिर 10 कक्षा पढ्दै गर्दा गाउँमा 2-4 अङ्क भित्ते पत्रिका निकालिसकेपछि म भित्र पत्रकारिताको इच्छाले जरो गाड्यो कि जस्तो लाग्छ। उच्च शिक्षाका लागि काठमाडौँमा रहँदा साप्ताहिक पत्रिकाहरूमा फाटाफुट लेखेको विचार स्तम्भ, आफ्नै नाम समेत छापिने बाइलाइन स्टोरी प्रकाशित हुँदै गएपछि पत्रकारितामै दरो गरी जम्दै गए। 2060 सालमा युवराज घिमिरेको सम्पादनमा ललितपुरको पुल्चोकबाट निस्किने समय राष्ट्रिय साप्ताहिकबाट पत्रकारिताको औपचारिक सुरुवात भयो। यो सँगै झापाको बिर्थामोडबाट प्रकाशित हुने मेची टाइम्स दैनिक र प्रतिदिन दैनिकमा डेस्क संयोजकसम्म भएर काम गरेको अनुभव लिए। कतारमा हुँदा कान्तिपुर प्रवास साप्ताहिकमा मध्यपूर्व ब्युरो चिफ दिनेश रेग्मी र होम कार्कीको प्रत्यक्ष निगरानीमा करिब 2 वर्ष समाचार, अन्तर्वार्ता, विचार, अनुभव र अनुभूतिमा लेख्न पाए। नेपाली समाजमा धेरै पत्रकारहरू साहित्यमा छन् र धेरै साहित्यकारहरू पत्रकारितामा पनि छन्। म पनि यसबाट अछुतो छैन। मामाले सुनाउनुभएका कथा कवितासँगै बाल्यकालदेखि नै म भित्र रहेको सुसुप्त साहित्यिक चेतनाले लीलाराज दरङ्गेको एक कविता सङ्ग्रहको भूमिका लेखन र सम्पादन गरेपछि औपचारिकता पाउँछ। लीलाराज पारिजातको उपन्यास शिरीषको फूललाई असमिया भाषामा अनुवाद गर्ने स्रष्टा हुन्। कतारमा हुँदा त्यहाँका नेपाली साहित्यिक साथीहरूको रचनाहरूको सङ्कलन रेगिस्तान र सपनाहरूभित्र संग्रहित मेरो लेखमाथि त्यही पुस्तकमा भूमिका लेख्ने प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले प्रशंसा गरेपछि मलाई किताब लेख्ने हुटुटी पनि चलेको हो। विविध कारणले पूरा त गर्न सकेको छैन, तर नेपाली साहित्यको स्नातकोत्तरसम्म पुगिसक्दा पनि थोरै लेख्नका लागि धेरै पढ्नुपर्छ भन्ने ज्ञान डाक्टर भट्टराईको उदाहरणपछि मात्रै प्रष्ट भएको थियो। गाईले पनि टन्न घाँस नखाई दुध दिँदैन। सायद आजसम्म मेरो लेखनीको आफ्नै किताब निस्कन नसक्नुको पछाडि घाँस टन्न नपुगेकै होला भनेर चित्त बुझाएको छु। ज्ञानको खुराक भर्नैका लागि कतार हुँदादेखि नै पत्रकारिता, इतिहास, साहित्य, संस्कृति विषयका पुस्तकहरू नेपालबाट मगाएर खुब पढ्ने गर्थे। उज्यालो रेडियोबाट बज्ने बुलबुल, श्रुति सम्वेक जस्ता रेडियो कार्यक्रम पनि पुस्तकको विकल्पमा रेगिस्तानमा निकै उपयोगी हुन्थे र तिनलाई निरन्तर सुन्ने गर्थे मैले। झापाबाट सुरु भएको मेरो यात्रा, झापा काठमाडौँ गर्दै सन् 2006 2008 युएई, 2010 2012 कतार र चुच्चे डुङ्गो उही टुङ्गो भने जस्तो 2014 आजका दिनसम्म निरन्तर युएईमै चलिरहेछ। सबैले जस्तै म पनि यी यात्राहरूमा आफ्नै जीवनको खोजी गरिरहेको छु। जीवन र जीविकोपार्जन फरक रहेछ। कामसँगै पत्रकारितामा मैले आफ्नो जीवन देखेको छु र त्यसको खोज्ने क्रममा जारी छ यहीँ बसेर। दोस्रो पटक सन् 2014 को फेब्रुअरीमा युएई आएको हुँ सेक्युरिटी विभागमा काम गर्न। युएईमा पीएसबीएस प्राइभेट सेक्युरिटी बिजनेस सेक्सन गार्डका रूपमा धेरै नेपालीले काम गरेका छन्। महिनामा करिब 80,000 रुपियाँ कमाई हुने भएका कारण युएईमा झण्डै 30,000 शिक्षित नेपाली युवा युवती यो क्षेत्रमा काम गर्दैछन्। कम्तीमा एसएलसी पास गरेको र नेपाल वा युएईका अधिकारप्राप्त सरकारी निकायबाट भेरिफिकेसन गरिएको प्रमाणपत्र पेश गरेर मात्र यो जागिर खान सकिन्छ। यहाँ सेक्युरिटी भनेपछि नेपालमा जस्तो हुन्न, बडो इज्जतको पेसा हो। त्यसैले स्नातक पास गरेको मैले मात्रै होइन, स्नातकोत्तर पास गरेका नेपालीहरू पनि ठूलो संख्यामा यो क्षेत्रमा कार्यरत छन्। यहाँको देश, जनता, सूचना र सम्पत्तिको रक्षा गर्नु सेक्युरिटीहरूको आधारभूत काम हो। यहाँको पुलिसको एउटा विभागले हरेक वर्ष तालिम दिएर र परीक्षा लिएर उत्तीर्ण भएपछि मात्रै सेक्युरिटीको कामका लागि अनुमति पत्र दिन्छ। त्यस्ता अनुमति पत्र भएकाहरूलाई सम्बन्धित कम्पनीले जता जता काम गर्न खटाउँछ उतै उतै जानुपर्ने हुन्छ। म सुरुमा युएईको सुन्दर पहाडी इमिरेट्स फुजिराको डिब्बा भन्ने ठाउँमा यहाँको सरकारी विद्युत प्राधिकरण फिवामा काम गर्न खटिएको थिएँ। यो काम विपत्तिमा सक्रिय हुने काम हो। सामान्य अवस्थामा त मनमौजी काम हो सेक्युरिटी। ड्युटीमै बसिरहँदा पनि दिमाग चलाइरहन सकिन्छ। लेखन क्षेत्रमा लागेकाहरूका लागि एउटा हिसाबले यो फाइदाजनक ड्युटी हो। सेक्युरिटी कर्मचारीको संख्या सीमित भएका कारण मेरो साप्ताहिक बिदा थिएन। अहिले पनि साप्ताहिक बिदा छैन मेरो। 12 घन्टा काम, यातायातमा केही घन्टा यात्रा गरेर ड्युटीमा पुग्यो, बस्यो। जीवन खोज्नका लागि जीविकोपार्जनको पहिलो महिनाको तलबले मैले ल्यापटप किनेँ। म बसेको ठाउँमा इन्टरनेट सुविधा थिएन। 12 घन्टाको ड्युटी सकेर रुममा पुगेर समाचार टाइप गरेर त्यसलाई पेन ड्राइभमा हाल्ने, 10-12 किलोमिटर टाढाको सहरमा साइबर भेटेपछि प्रति घण्टा 3 दिरामका दरले पैसा तिरेर समाचार इमेल गर्दाको दुःख यहाँ लेखेर प्रष्ट पार्नै सकिँदैन। जीवनको खोजी कहाँ सजिलो छ र? यस्तै एउटा कटु अनुभव छ मेरो। सन् 2014 को अन्त्यतिर नेपाल पत्रकार महासङ्घ युएई शाखाका तत्कालीन अध्यक्ष अर्जुन दाहाल, पत्रकार खेमराज खनाल र मेरा विरुद्ध युएईमा स्थानीय प्रशासनमा एउटा उजुरी पर्यो। त्यो उजुरीका कारण मेरो काम छुट्यो। कामविहीन भएर करिब 2 महिना मैले कहिले नेपाली दूतावास त कहिले सीआईडी अफिस त आएर बिताएँ। युएईको नेपाली पत्रकारिताको इतिहासमा सम्भवतः यो हालसम्मकै ठूलो मुद्दा थियो। त्यति बेला नेपालमा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे, नेपाल पत्रकार महासङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र विष्ट लगायत युएईका सामाजिक संस्थाहरूले हामीलाई सहयोग र समर्थन गरे। तर पनि समस्या तत्काल समाधान हुन सकेन, किनभने उजुरीकर्ता व्यवसायीले मुद्दा फिर्ता लिन मानेनन्। त्यसकारण मुद्दा लम्बियो। भएको के थियो भने, नेपाली व्यवसायद्वारा युएईमा सञ्चालित एउटा ट्राभलमा काम गर्ने एउटी नेपाली महिलाले आफू आर्थिक शोषणमा परेको र घर जान नदिएको हामीलाई बताइन्। म सम्पादक रहेको द नेपाली भोइसमा यो समाचार अर्जुन दाहालले लेखे। त्यसो त नेपालबाट प्रकाशित हुने अन्य विभिन्न अनलाइनहरूबाट पनि यो समाचार आएको थियो। त्यो बेला युएईको नेपाली समुदाय नै 2 भागमा विभक्त थियो। हामीलाई भेट्दा व्यवसायीलाई दोष देखाउने र भित्रभित्रै पत्रकारहरूलाई ठेगान लाउनुपर्छ भन्दै द्वैत चरित्रका मानिसहरू पनि भेटिए। त्यो वखत केस अदालतमा पुग्यो। करिब 15 महिनापछि विभिन्न तारिखहरू धाउँदै अबुधाबी अदालतले हामी 3 जनालाई निर्दोष भनेर सफाई दियो। परदेशमा काम नहुँदाको पीडा मैले त्यति बेला बुझेको छु। जीवन खोज्न साँच्चै सजिलो हुँदैन। यो घटनाबाट युएईको सिस्टम बुझ्न मलाई अझ मद्दत पुग्यो। आफूले गल्ती नगरेपछि यहाँ कसैलाई केही मुद्दा लागिहालेमा पनि आत्तिनुहुन्न रहेछ। मुद्दा चलुन्जेल यहाँको प्रशासनले देश बाहिर जान नपाउन् भनेर हाम्रो पासपोर्ट राखेको थियो। अदालतले प्रमाणित नगरेसम्म कोही दोषी हुँदैन यहाँ। आफ्नो कम्पनीले कुरा नबुझेपछि म सीआईडी अफिस गएर आफ्नो समस्या बताएँ। त्यहाँबाट पीएसबीडी विभागले मलाई काम दिन दबाब दियो र मैले आफ्नो ड्युटी निरन्तर गर्न पाएको आजसम्म यसै कम्पनीमा काम गरिरहेको छु। मुद्दा परेपछि भिसा नवीकरण हुन्न भन्ने युएई बस्ने धेरैलाई भ्रम छ, तर मेरो 2 पटक भिसा नवीकरण भइसक्यो। नखाएको विष लाग्दैन भन्ने उक्ति युएईमा आएर पनि म माथि चरितार्थ भएको छ। शत प्रतिशत असल र 100% खराब कोही पनि छैन यो जगतमा। तर जीवनमा मैले सदैव सकारात्मक खोजी गरेको छु, सकारात्मकताकै पक्ष लिएको छु, सकारात्मक विचार मनमा लिने गरेको छु। एनआरएन, नेपाली बिजनेस काउन्सिल, नेपाली समाज, विभिन्न जिल्ला वा समुदायका नामबाट खुलेका समाजका गतिविधिहरू मात्रै समाचारका विषय बन्ने परम्परालाई कम प्राथमिकता दिएर समृद्धि, उद्यमशीलता र सफलताका कथाहरू पनि समेट्न श्रेयस्कर लाग्छ। त्यसैले वैदेशिक रोजगारीको क्रममा देखा परेका समस्या, पीडा र वियोगका समाचार प्रकाशन र प्रसारण गर्ने नेपाली पत्रकारिताको परम्पराबाट मुक्त भएर अलि फरक र मध्यमार्ग रोज्न चाहे मैले। मध्यमार्गी बन्नु पत्रकारिताको धर्म पनि हो। त्यसमाथि पनि प्रवासी पत्रकारले आफू बसेको देशको स्थानीय नीति, नियम, कानून, धर्म सबैको आधार समातेर पत्रकारिता गर्नुपर्ने हुन्छ। मेरो रिपोर्टिङ र विषयवस्तुको खोज यस विषयमा सधैँ रह्यो र आजसम्म पनि म यही धारबाट अघि बढेको छु। सन् 2016 लिएर नेपालको लोकप्रिय अनलाइन खबर .com को युएईको प्रतिनिधिका रूपमा जिम्मेवारी लिएर 20 महिना काम गर्दा धेरै रोचक कहानीहरू सुन्ने, बुझ्ने, देख्ने र लेख्ने अवसर पाएँ। मैले त्यति बेलादेखिकै हुटुटी थियो वैदेशिक रोजगारीका सकारात्मक कथाहरू प्रकाशनमा ल्याउने। अनलाइन खबर छोडेदेखि केही कथाहरू तयार गरेर पनि बसेको थिएँ, तर प्रवासको काम, आफ्नो व्यक्तिगत वा पारिवारिक व्यस्तता र आर्थिक स्रोतकै पनि गतिलो आधार नभेटिएकाले पुस्तकाकार रूपमा एक्लै ल्याउने उपयुक्त मौका मिलेको थिएन। यसै बीचमा युएईमा गजल, अन्य साहित्य र मञ्चहरूमा अधिकांश नेपाली बीच लोकप्रिय भएर चिनिनुभएका जे सागर मार्फत युएईले बाँडेको मुस्कान प्रकाशन हुन लागेको खबर पाएँ। एकहोरो चिनेको व्यक्तिहरूबाट मात्रै बेलाबखत भेटघाट भइरहने जे सागरजीले यो पुस्तक प्रकाशन गर्न पहल गरिरहनु भएको थाहा पाएँ। मैले यस्ता कथाहरूको संकलन गरेको केही जानकारी जेजीलाई अगाडिदेखि नै थियो र यसमा म पनि जोडिने मौका पाएँ। यो मौका उपयुक्त जस्तो लागेपछि म पनि यो अभियानमा सामेल भएँ र हामी तीनजनासँगै अन्य केही साथीहरू पनि मिलेर यो पुस्तक प्रकाशन गर्न पाउँदा गौरव महसुस भएको छ। जीवनमा सकारात्मक परिवर्तनका साथ आफ्नो आर्थिक हैसियत उकास्न सफल, साथै सिप र ज्ञानको ठूलो भण्डार बोकेका 40 जना प्रवासी नेपाली रोजगार र व्यवसायीका यी कथा वैदेशिक रोजगारीमा अब जानेहरूका लागि, अहिले पनि विदेशमा रहेर अन्यलमा रहेकाहरूका लागि, नेपाली रोजगारदाता कम्पनी वा सरकारी निकायहरू मात्रै होइन नेपाल सरकारकै लागि पनि यो पुस्तक उपयोगी हुन्छ भन्नेमा अत्युक्ति नहोला। अरू काम गरेर कमाएको पैसाभन्दा पत्रकारिता गरेर कमाएको पैसाको मलाई अति माया लाग्छ। त्यसैले त म भन्छु पत्रकारिता मेरो जीवन हो। आफ्नो विवाहमा लगाएको कोट प्यान्ट मैले काठमाडौँ बाग बजारको मेरिना इम्पेक्सबाट किन्दा पनि पत्रकारिताबाट आएको पारिश्रमिकको प्रयोग गरेको थिएँ। वैदेशिक रोजगारीका लागि कतार रोज्नुका पछाडि त्यहाँको नेपाली पत्रकारिता नै कारण मुख्य थियो। त्यो बेला कतारमा राजधानी साप्ताहिक र कान्तिपुर प्रवास साप्ताहिक पत्रिका प्रकाशित हुन्थे। कान्तिपुरले लेखक र पत्रकारलाई पारिश्रमिक दिन्थ्यो। अरू देशमा पनि जान सक्थे, तर आफ्नो रुचिको काम गर्न पाउने लोभमा म सन् 2010 एक्टिभ एक्सपोर्ट एन्ड इम्पोर्ट कम्पनीमा सहायक लेखापालका रूपमा काम गर्ने गरी कतार गएको थिएँ। 20 महिना कतार बसेपछि कम्पनीको प्रोजेक्ट सकियो र म नेपाल फर्किएँ। कतारमा रहँदा मैले आफ्नो कामका अतिरिक्त आफूले अध्ययन गरेको जनआदर्श उच्च माविमा पढेका र वैदेशिक रोजगारीमा रहेर साथीहरूसँग मिलेर 2,00,000 रुपियाँ बराबरको अक्षय कोषसहित उप विद्यार्थी सम्पर्क समिति कतार गठन गर्न पहल गरे। 50-60 जनाको हारारीमा समूह बनाएर गठन भएको समितिमा म सचिव थिएँ। त्यही अक्षय कोषबाट अहिले वर्षको 2 जेहेन्दार छात्र र 2 छात्राले छात्रवृत्ति पाउँदै आएका छन्। कतारमा 20 महिना बस्दा कति कमाए भन्ने हिसाब किताब छैन, अर्थात् हिसाब किताब गर्ने गरी कमाउन पनि सकिएन। घर खर्च र अपुरो घरलाई पूरा गरे, तर कतारमा काम गर्दै कान्तिपुरमा समाचार प्रकाशन गरे बापत मैले झण्डै 1,00,000 रुपियाँ भन्दा बढी नै पारिश्रमिक थापेको स्मरण छ। त्यसअघि सन् 2006 अगस्त 8 दिन युएई आएको थिएँ। विश्वमै लोकप्रिय फास्टफुड म्याकडोनाल्डमा सबै प्रकारका बर्गर बनाउनेदेखि बेचबिखनसम्मका काम गरे। कामको सिपका अलावा समयको व्यवस्थापन, ग्राहक सेवा जस्ता कुराहरू म्याकडोनाल्डबाट सिकेँ। त्यहाँ 2 वर्ष मात्रै काम गरे। नेपालमा केही गर्ने सपना थियो। सानैदेखि मावलीमा बसेको मेरो आफ्नो घर थिएन। म युएई आउँदा श्रीमती टिकालाई माइतमै छोडेर आएको थिएँ। घर मेरो आधारभूत आवश्यकता थियो। त्यो 2 वर्षको कमाइले बिर्तामोडमा एउटा घर किन्ने, जग्गा किन्न सफल भएँ घर बनाउने। मावलीकै सहयोगमा त्यहाँ पनि घर बनाएँ। युएईबाट फर्केपछि झापामै शिक्षण र पत्रकारिता गरेँ। सुखद दाम्पत्य जीवनमा सन्तोषको सानै कमाइ पनि मनज्ञ हुने रहेछ। विक्रमसम्म 2067 सालमा छोरा अग्रज जन्मिएपछि दायित्व पनि बढ्यो र आफ्नो जस्तो अनिश्चित भविष्य छोराको नहोस् भन्ने हेतुले म पुनः वैदेशिक रोजगारीका लागि कतारतर्फ लागेको थिएँ। दोस्रो पटक पनि युएई पुगेपछि मैले जीवनमा कहिले नपाएको खुसी पाएको छु। मेरो परिवार, छोरा अग्रज र छोरी हिमाक्षीको ओठको मुस्कानको स्रोत युएई नै बनेको छ। मेरो नजरमा त मैले उल्लेख्य केही कमाएको छैन, तर अरूहरूले कमाएको देखिन्छ भन्छन्। अरूको नजरमा राम्रो देखिनु पनि कमाइ नै रहेछ। मैले यहाँबाट पठाएको पैसाले परिवारको पालन पोषण, शिक्षा दीक्षा सम्भव भएको छ। यहीँको कमाइले घर छेउमै अर्को घडेरी जोड्न सकेको छु। सानो परिवार छ, सानै छन् सपनाहरू, सानै छन् आकाङ्क्षा पनि, सानै खुसीमा रमाउन सिकेको छु। बुझकी श्रीमती छन्। समस्या देखाउने भन्दा समाधान खोज्ने जीवनसाथी हुँदा जिन्दगी पनि सहज बन्दो रहेछ। म सरलतामा विश्वास गर्छु। युएईको बसाइले अझ सरल, जिम्मेवार र अनुशासित बन्न सिकाएको छ। यहाँको बसाइले आत्मविश्वास बढाएको छ। केही मानिसको विश्वास पनि कमाएको छु। त्यही विश्वासको आडमा आगामी दिनमा नेपाली भूमिमा व्यावसायिक सहकार्य गर्ने तयारीमा छु। युएईबाट कमाएको पैसा र विश्वासलाई नेपाली माटोमा लगानी गर्ने योजना छ। मेरो विश्वास, मेरो आत्मबल, मेरो मुस्कान, मेरो खुसी, मेरो भौतिक तथा अभौतिक कमाईहरूको स्रोत युएई नै बनेको छ। युएईको भूमि, हावा, पानी, युएई सरकार र मलाई भिसा दिने कम्पनी सबैप्रति म कृतज्ञ छु। असन्तोषः परम दुःखम् सन्तोषः परम सुखम् भने जस्तै सन्तोष नै जीवनको सुख हो। अब मैले मेरो जीवन भेटेको छु। चालिस कटेसी रमाउने लोकप्रिय नेपाली गीत जस्तै परदेशलाई बिट मारेर अब परिवारसँग रमाउन म घर फर्किँदैछु। बाह्य केही कारणले नरोकेमा अबको छ महिनामा म सदाका लागि नेपाल फर्कनेछु। कहिलेकाहीँ लाग्छ म क्षमता भएर पनि सही ठाउँ नपाएको व्यक्ति पो हुँ कि। मावलीको ठूलो प्रेमका बावजुद पनि जिउँदै रहेर मलाई टुहुरो बनाउने बाबुआमाको वात्सल्यताको अभाव मेरो जिन्दगीभरि दुःखी रह्यो। तर अब मैले बनाउने पारिवारिक संसार यति सुखी बनाउने छु कि मेरा छोराछोरीले मामा घरमा होइन बाबुआमाको काखमा बसेर जीवन खोज्न सिकुन्। दुःखका सन्तापले मन भक्कानिएको बेला बाबुको न्यानो अँगालो र आमाको स्नेही काख सदा उनीहरूको साथमा रहोस्, मलाई यति भए पुग्छ। श्रुति सम्वेकमा झापाका रामप्रसाद ढुङ्गेलको यो कथा वाचन गरेको थिएँ। युएई मेरो जीविकोपार्जन, पत्रकारिता मेरो जीवन। रामप्रसाद आफैमा यो पुस्तकका एकजना संकलक पनि हुनुहुन्छ कथाहरूको। रामप्रसाद ढुङ्गेलको कथा हो भने योभन्दा अगाडि मैले नरेश सेनको नरेश बन्ने होडमा म नरबहादुर शीर्षकको कथा सुनाएँ। यी दुईवटा कथाहरूको वाचनसँगै श्रुति सम्वेकको समय आजलाई सकिएको छ। हामीलाई पत्राचार गर्न अथवा सम्पर्क गर्नको लागि तपाईँले bulbulsahitya@gmail.com इमेल गर्न सक्नुहुन्छ। हवस् त, अर्को दिन फेरि भेटघाट हुने नै छ। तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरी बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।
देरे दीम तय नय नय देरे दीम तय देरे।